यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगसिरसम्मको बकेउता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12,00,000 सुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको, दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बकेउता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दावी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, ग्रेगरान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मरमत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार यही असार 15 गते आएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार 18 गते पहिरोले अवरूद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मोगलिङ नारायणगढ़ सड़क खण्ड सञ्चालनमा ल्याइएको हो। यसै गरी असार 17 गतेको ऐब्रेल वर्षासँगै अवरूद्ध भएको रूकुम पश्चिमको 8 विस्कोट नगरपालिका 6 रिजेगार्ड खोलास्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढ़ेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सड़क खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिश गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिश भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको सम्वाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिगराम भण्डारीले जानकारी दिनुभयो।
विशेष गरेर ऊर्जा क्षेत्रसँग सम्बन्धित पाँचवटा बुदाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भए ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मरमत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी
ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआईडीसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कानून योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिगराम भण्डारी।
जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 31 दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले केयूबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एण्ड रिसर्च इन्स्टिच्यूटका कुलपति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ़ बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्चरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा ओडाबाट स्रोतमय फोहोर वर्गीकरण व्यवस्थापन शुरू गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्चरी डाँडा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमय फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमय फोहोर व्यवस्थापन पछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्चरी डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाई सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि एकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। सो सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत सेवाहरू उपलब्ध गराइनेछ। कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ। हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोग मार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठले 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालय समक्ष पेश गर्नुभएको छ। कम्पनी रजिष्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठूलो भार कम हुनेछ। सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने कार्यालयले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्रान्ड मोसल्लामा पुर्याइएको छ। 7 दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौं मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। धेरै सिया सम्प्रदायका लागि आध्यात्मिक व्यक्तित्व खामेनी 86 वर्षको उमेरमा राजधानीको केन्द्रमा रहेको आफ्नो आवासमा भएको हमलामा मारिनु भएको थियो। उहाँसँगै पूर्व सर्वोच्च नेता अली खामेनी सँगै मारिएका उहाँका आफन्तहरूको शव पनि त्यहाँ राखिनेछ। राष्ट्रिय टेलिभिजनले दिउँसो इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफसँगै श्रद्धाञ्जली अर्पण गरेको फुटेज प्रसारण गरेको थियो। फेब्रुअरीमा युद्ध शुरू भए ता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित देखिएका रेभोल्युसनरी गार्डका प्रमुख अहमद विहिदी पनि श्रद्धाञ्जलीका लागि अन्त्येष्टिपूर्वक श्रद्धाञ्जली समारोहमा देखा पर्नु भएको थियो। अमेरिका इरान वार्तामा मुख्य मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सर्वोच्च नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। इरानका छिमेकी देशहरू चीन, अफगानिस्तान र ककेसस क्षेत्रले पनि प्रतिनिधि पठाउने बताएका छन्। पाकिस्तानका पश्चिमी प्रान्त स्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस सड़कबाट 20 मिटर तल खोसमा खसेको थियो। फ्रान्समा जून महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृतकको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नभएको र वास्तविक संख्या यसभन्दा बढ़ी हुन सक्ने जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआवजा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआवजा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुँको व्यास नगरपालिका, बन्दीपुर, देवघाट, रेसिङ र आबुखैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जून महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनु भयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आम्ने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समूह चरणमा न्यूजील्याण्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जीत दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्याण्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टीमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 16 पदक प्राप्त गरेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराईसहित लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर। पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगिरसम्ममा 23.44 अर्ब रूपियाँ बकौता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी। र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।